यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पुनः सिफारिश गर्ने मन्त्री परिषदको निर्णय। सीमा विवादको समाधानका लागि भारतसँग समन्वय अघि बढ़ाइएको सरकारद्वारा जानकारी। भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकलाई दीर्घकालीन समाधानको प्रक्रिया अघि बढ़ाइएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको घरमा सम्पत्ति शुद्धिकरण विभागको छापा। सुशासनको पक्षमा राज्यका जुनसुकै तहले गर्ने कार्यमा सहयोग गर्ने मुख्यमन्त्री बानियाको प्रतिबद्धता। पशुपति क्षेत्रभित्र रहेको गौशाला धर्मशालाको स्वामित्व पशुपति क्षेत्र विकास कोषकै रहेको उच्च अदालत पाटनको फैसला। र अमेरिकी सेना होर्मुज क्षेत्रमा प्रवेश गरे आक्रमण गर्ने इरानको चेतावनी।
विदेश गए परी चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनुहोस् हामी सँगै,
कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकारले संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पुनः सिफारिश गरेको छ। यसअघि सरकारले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पठाएकोमा राष्ट्रपतिले आइतबार अध्यादेश पुनर्विचारका लागि सरकारलाई नै फिर्ता पठाइदिनु भएको थियो। हिजो बसेको मन्त्री परिषदको बैठकले उक्त अध्यादेशमाथि पुनर्विचार नगरी जस्ताको तस्तै राष्ट्रपति समक्ष पुनः सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश 2083 सम्माननीय राष्ट्रपतिज्यूबाट पुनर्विचारको लागि फिर्ता भएकोमा उक्त अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष पुनः सिफारिश गर्ने।
त्यसै गरी मन्त्री परिषदको बैठकले नेपाली भूमिमा छिमेकी भारत र चीनले सड़क सञ्चालन गरेको सन्दर्भमा खुल्ला सहकार्यबाट लिपुलेक लिम्प्याधुरा सीमा विवादको निकास निकाल्न नेपाल र भारत सरकारबीच समन्वय अघि बढ़ाइएको पनि सरकारका प्रवक्ता एवं मन्त्री पोखरेलले जानकारी दिनुभयो।
परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको थियो, जुन सिमाना विवाद भएको छ त्यो नेपालको भूमि हो भन्ने कुरामा प्रतिबद्ध छ, नेपालको भूमि हो विस्तार भन्ने विषय नै आउँदैन। भारत सरकारले पनि खुल्ला सहकार्यबाट यसको कुनै एउटा निकास निकाल्नुपर्छ भनेको छ।
मन्त्री परिषदको बैठकले भारतसँग सरकार टू सरकारका माध्यमबाट 60,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ। बैठकले संसद भवन परिसरमा प्रवेश व्यवस्थापन लगायतका विषय समेटिएको सिंहदरबार परिसरको परिमार्जित कुल योजना स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले विश्व बैंकबाट प्राप्त हुने 52 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र 5 मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकृत गरिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले काठमाण्डु उपत्यका नदी किनार तथा सरकारी स्वामित्वका जमीनमा रहेको अतिक्रमण व्यवस्थापन गरी भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकका लागि दीर्घकालीन समस्याको प्रक्रिया अघि बढ़ाइएको बताउनु भएको छ। प्रधानमन्त्री शाहले सन्देश मार्फत सरकारका सबै कदम नागरिक विस्थापित गर्ने नभई आवासको हक सुनिश्चित गर्दै दीर्घकालीन समाधान निकाल्न केन्द्रित रहेको स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री शाहले सरकारी जग्गा अतिक्रमण भएको क्षेत्रमा सरकारले कानून बमोजिम अघि बढ़ाएको व्यवस्थापन प्रक्रियालाई लिएर नागरिकमा नियोजित रूपमा त्रास फैलाउने काम भएको उल्लेख गर्नुभएको छ। उहाँले त्यस्ता अपुष्ट सूचना र भ्रमको पछि नलाग्न पनि सम्बद्ध सबैमा आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहका अनुसार भूमि सम्बन्धी ऐन 2021 केही दफाहरू वर्तमान परिस्थिति अनुसार अध्यादेश मार्फत खारेज गरिएको छ। असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने र अन्य भूमिहीनका हकमा सम्बन्धित आयोगको सिफारिश एवं संकलित विवरणका आधारमा निर्णय गरिने प्रधानमन्त्री शाहले स्पष्ट पार्नु भएको छ। सभामुख रोल प्रसाद अर्यालले प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा संयुक्त समितिका सभापतिहरूसँग हिजो छलफल गर्नुभएको छ। छलफलमा संसदको कामकाजलाई प्रभावकारी बनाउने विषय केन्द्रित रहेको सभामुख अर्यालको सचिवालयले जनाएको छ। समितिका सभापतिहरूले संसद अधिवेशनबारे विषय उठाउनु भएको थियो, जसमा सभामुख अर्यालले त्यसबारे आज निर्णय हुने जानकारी गराउनु भएको थियो। छलफलमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख, त्यसै गरी राष्ट्रिय सभाका उपाध्यक्ष, संघीय संसदका महासचिव, सचिवहरू र समितिका सचिवहरूको उपस्थिति रहेको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाली भूमि लिपु लेख हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने चीन र भारत सरकारको बीचको सम्झौताप्रति आपत्ति व्यक्त गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको कांग्रेसको बैठकले कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाएको बैठकपछि नेता उदय शमशेर राणाले जानकारी दिनुभयो। सरकारले संचार जगतसँग सहकार्य पारदर्शिता र सुमधुर सम्बन्ध कायम राख्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई सुदृढ बनाउन सरकार सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ। सरकार प्रेस स्वतन्त्रता सूचनाको हक र संवैधानिक मर्यादाप्रति प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पत्रकार तथा संचारकर्मीलाई भिडियो खिच्नबाट रोक लगाएको भन्ने आशयका समाचारहरू हिजो केही संचार माध्यममा आएका सन्दर्भमा प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले संचारकर्मीलाई सूचना संकलन तथा सम्प्रेषणमा कुनै अवरोध नभएको स्पष्ट पार्नुभएको छ। उहाँले वैशाख 21 गते प्रधानमन्त्रीको कार्यालयको परिसरमा संचारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरेको विषय सत्य नभएको प्रतिक्रिया दिनुभयो। प्रधानमन्त्रीको कार्यालय प्रवेश गर्ने क्रममा कार्यालय परिसरमा सवारी साधनहरूको अत्यधिक खुइचो देखिएपछि उहाँले त्यसको व्यवस्थापन र सुरक्षा सतर्कताबारे सुरक्षाकर्मीहरूसँग सामान्य जिज्ञासा राख्नु भएको र प्रधानमन्त्रीको चासो परिसरभित्रको सवारी व्यवस्थापन र प्रशासनिक सहजतासँग मात्र सम्बन्धित रहेको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रतिक्रियामा उल्लेख गरिएको छ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज संवैधानिक निकायका पूर्व प्रमुख, पूर्व मुख्य सचिव, परराष्ट्रविद एवं पूर्व प्रशासकहरूसँग छलफल गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठन गरिएको कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज दिउँसो 3 देखि 5 बजेसम्म परामर्शको कार्य गर्न लागेको कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले जानकारी दिनुभयो। छलफलका क्रममा सहभागी विज्ञहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव संकलन गरिनेछ। गत वैशाख 10 गते बसेको कार्यदलको बैठकले पूर्व उच्च प्रशासक त्यसै गरी अधिकारीहरू, पूर्व मुख्य सचिव, परराष्ट्रविद एवं प्रशासनिक विज्ञहरूसँग परामर्श गर्ने निर्णय गरेको थियो। काभे पलाञ्चोकको रोशी खोलामा वर्षाका कारण पानीको बहाव बढ़ेको छ, जसका कारण रोशी खोलाको बीच भागमा फँसेका 5 वटा माइक्रोबसका 89 जना यात्रुहरूलाई गैराती सुरक्षित उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको 25 जनाको त्यसै गरी सशस्त्र प्रहरी बलको 25 जनाको तथा नेपाली सेनाको 18 जनाको टोली उद्धार सामग्रीसहित खटिएर उद्धार कार्य सम्पन्न गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरी तथा ट्राफिक प्रहरीबाट खटिएको टोलीहरूले सुरक्षित स्थानमा रोक्दा रोक्दै पनि लापरवाहीपूर्ण तरिकाले यात्रुहरूको जीवधनलाई समेत खतरामा पुर्याई सवारी चलाउने 5 वटा माइक्रोबसका चालकहरूलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको प्रहरीले जनाएको छ। वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले आवागमन बन्द गराएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री डा विक्रम तिमेल सिन्हाले विभिन्न सार्वजनिक संस्थाहरूमा लामो समयदेखि विद्यमान समस्याहरूलाई जरैदेखि समाधान गर्न आवश्यक रहेको बताउनु भएको छ। उहाँले त्यसको सुधारका लागि आधारभूत तहबाटै पुनर्संरचना गर्न लागि जानकारी दिनुभएको छ। सार्वजनिक सेवा प्रसारण नेपालले बुझाएको वार्षिक प्रतिवेदन हिजो बुझ्नुहुँदै उहाँले सार्वजनिक सेवा प्रसारण संस्थाको सुदृढीकरणका लागि भएका प्रयासहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले सरकारले प्रतिवेदनको अध्ययन गरेर समेटिएका सुझावहरू कार्यान्वयनमा ल्याउने जानकारी पनि दिनुभयो। प्रतिवेदन पेश गर्नुहुँदै अध्यक्ष डा महेन्द्र विष्टले नेपाल टेलिभिजन र रेडियो नेपालको वर्तमान अवस्था, प्राविधिक क्षमता, संगठनात्मक संरचना, प्रसारण प्रणाली, वित्तीय अवस्था, हालसम्मका सुधारका प्रयास, विद्यमान चुनौती तथा कार्ययोजना लगायतका विषय जानकारी दिनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको समग्र सुधारका लागि 3 तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। शुल्क निर्धारणका सम्बन्धमा मन्त्रालयमा हिजो आयोजित छलफलमा उहाँले शिक्षामा सुधारका लागि 3 तहका सरकारबीच बलियो समन्वय र सहकार्यले मात्रै नतिजामा पुग्न सकिने बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले शुल्क निर्धारण र छात्रवृत्तिका विषयमा मन्त्रालयमा गुनासो बढ़दै गएपछि छात्रवृत्ति वितरण पारदर्शी बनाउन त्यसक्रममा आग्रह पनि गर्नुभयो। उहाँले संस्थागत विद्यालयमा शुल्क नियमन, मन्त्रालयमा आएका शुल्क सम्बन्धी गुनासाहरू पालिकामा पठाइदिने संयन्त्र सरकारले बनाएको जानकारी दिनुहुँदै पालिकाले आवश्यक सहजीकरण आवश्यक प्रक्रिया अघि बढ़ाउनु पर्ने र त्यसका लागि सहजीकरण गर्न मन्त्रालय तयार रहेको बताउनुभयो। मन्त्री पोखरेलले स्थायी रूपमै सातामा दुई दिन विदा दिने विषयमा आवश्यक अध्ययन र पाठ्यक्रम लगायतका विषयमा गृह कार्य भइरहेको त्यसक्रममा जानकारी दिनुभयो। शैक्षिक व्यवस्थापन सुधार, शुल्कमा पारदर्शिता र दरबन्दी मिलानलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भई विचार विमर्श भइरहेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको काठमाडौँको नक्साल र सुन्धारा तथा हेटौँडा उपमहानगरपालिका पाँच पिप्लेस्थित घरमा हिजो छापा मारेको छ। मुख्यमन्त्री बानियाले हिजै विज्ञप्ति जारी गर्नुहुँदै राज्यका जुनसुकै तहले सुशासनको पक्षमा गर्ने हरेक कार्यमा सहयोग गर्न आफू तत्पर रहेको बताउनु भएको छ। राज्यको एउटा जिम्मेवार पदाधिकारीको हैसियतले आफू संवैधानिक र कानूनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। मुख्यमन्त्री बानियाले संघीय सरकारले गर्ने सकारात्मक कार्यमा प्रदेश सरकारको नेतृत्वका रूपमा आफूले सधैँ साथ दिने पनि उल्लेख गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जीएनजी प्रदर्शनका क्रममा नष्ट भएका सवारी साधनका नाममा इन्धन दुरूपयोग नभएको स्पष्ट पारेको छ। मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले मन्त्रालयले गरेको छानबिनका क्रममा कर्मचारीले जीएनजी प्रदर्शनका क्रममा जलेर नष्ट भएका सवारी साधनको नाममा इन्धन दुरूपयोग नभएको स्पष्ट भएको जानकारी दिनुभयो। जीएनजी प्रदर्शनका क्रममा जलेर नष्ट भएका सवारी साधनको नाममा इन्धन दुरूपयोग भएको भन्ने विषय संचार माध्यममा आएपछि मन्त्रालयले गत वैशाख 15 गते छानबिन समिति गठन गरी छानबिन कार्य गरेको थियो। समितिले जलेका सवारी साधन सम्बन्धी प्रहरीको मुचुल्का, इन्धन सम्बन्धी अभिलेख, भुक्तानी विवरण लगायतका सम्बन्धित कागजातको अध्ययन तथा विश्लेषणका आधारमा जलेका सवारी साधनका नाममा इन्धन दुरूपयोग नभएको निष्कर्ष निकालेको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो। विगत 23 वर्षदेखि मारवाड़ी सेवा समितिले नियन्त्रणमा राखेको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषकै हुने फैसला उच्च अदालत पाटनले गरेको छ। उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्ग बहादुर केसी र रमेश प्रसाद केवालीको संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालतको पशुपति क्षेत्र विकास कोषको स्वामित्वको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गा जमीन मारवाड़ी सेवा समितिको मोहियानी हक समेत नलाग्ने फैसला गरेको हो। यसअघि काठमाडौँ जिल्ला अदालतले गौशाला धर्मशालामा पशुपति क्षेत्र विकास कोषकै स्वामित्व कायम हुने फैसला गरेपछि मारवाड़ी सेवा समिति फैसला पुनरावेदनको माग लिएर उच्च अदालत गएको थियो। 2081 असोज 16 गते काठमाडौँ जिल्ला अदालतका तत्कालीन न्यायाधीश कमल प्रसाद पोखरेलको इजलासले गौशाला धर्मशालाको साबिक पशुपति वड़ा नम्बर 2 किता नम्बर 83 चार रोपनी 15 आना 2 दाम र किता नम्बर 85 चार रोपनी 10 आना जग्गामा समितिको मोहियानी हक नलाग्ने फैसला गरेको थियो। पोखरा महानगरपालिकाले महानगरभित्र अतिक्रमण गरी बनाइएको संरचना हटाउन सूचना जारी गरेको छ। महानगरपालिकाको कार्यपालिकाको बैठकले महानगरपालिकाले अतिक्रमित संरचना हटाउन बैठकपछि सूचना जारी गरेको हो। पोखरामा सुविधा सम्पन्न बस पार्क निर्माणका लागि 5 दशक अघि छुट्याइएको जमीन 205 रोपनीमा 50 वर्षसम्म काम नहुँदा 205 रोपनी जमीन अहिले आएर जम्मा 47 रोपनीमा खुम्चिएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले गरेको अध्ययन अनुसार बस पार्कको जमीनमा 400 बढ़ी सुकुम्बासी परिवार बस्दै आएका छन्। लामो समयसम्म बस पार्कको निर्माण कार्य अघि बढ़न नसक्दा अहिले सड़क पेटीबाट नै लामो तथा छोटो दूरीका बसहरू गन्तव्यमा छुट्न बाध्य छन्। देशैभर सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण नहुँदा अतिक्रमणको समस्या थप जटिल बन्दै गएको छ। उदयपुर संवाददाता अञ्जनी कुमार अधिकारीको यो रिपोर्ट।
उदयपुरमा सरकारी तथा सार्वजनिक जग्गा संरक्षणको अभावका कारण अतिक्रमण समस्या दिन प्रतिदिन जटिल बन्दै गएको छ, जसले दीर्घकालीन रूपमा सार्वजनिक सम्पत्तिमाथि गम्भीर संकट निम्त्याउँदै गएको छ। उदयपुर गढी गाउँपालिका 5 स्थित पञ्चावती माध्यमिक विद्यालयको नाममा करिब 21 बिघा 18 कट्ठा 18 दूर जग्गा रहे पनि विद्यालय आफै ऐलानी जग्गामा सञ्चालन हुन बाध्य भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम कार्की:
खुदेपुरगढीमै झन् 10 बिघा त्यसरी जङ्गल छ, त्यो हामीले कहाँ एरिया छ भन्ने पनि पत्ता लगाउन सकेको छैन। केही जग्गा चाहिँ पहिलेदेखि नै घरेलु रूपमा व्यक्ति व्यक्तिले दिएको छ, त्यसबाट केही चाहिँ आमदानी हुन्छ, केही चाहिँ सार्वजनिक रूपमा प्रयोग भएको छ। नेपालमा एउटा भकुने चोरी भन्ने छ खेलकुद मैदान, त्यो चाहिँ त्यही स्कुलकै दानमा पर्छ।
जिल्लाको सदरमुकाम समेत रहेको त्रिगा नगरपालिका 12 रहेको पूर्व हवाई फिल्डको नाममा दर्ता रहेको करिब 14 बिघा 16 कट्ठा 16 धुर सरकारी जग्गामा हाल रंगशाला, मदन भण्डारी सभाहल र तरकारी बजार निर्माण भइसकेका छन्। तर बाँकी क्षेत्रमा भने स्थानीयले अतिक्रमण गरी घरटहरा निर्माण गरेका छन्। गाईघाटमै रहेको हात्तीमारा खोला समेत अतिक्रमणमा परेको स्थानीयहरूले गुनासो गर्न थालेका छन्। चौदण्डीगढी नगरपालिकामा रहेको ज्योति माध्यमिक विद्यालयको नाममा करिब 39 बिघा 8 कट्ठा 14 धुर जग्गा अभिलेखमा देखिए पनि हाल विद्यालयले करिब 2 बिघा मात्र उपयोग गरिरहेको छ। बाँकी जग्गा कतै बस्तीका रूपमा विकास भएको छ भने कतै सामुदायिक विद्यालय सञ्चालनमा आएको छ। नारद आदर्श माध्यमिक विद्यालयको नाममा रहेको ठूलो क्षेत्रफलको जग्गा पनि हाल मानव बस्तीमा परिणत भइसकेको स्थानीयको भनाइ छ। यी घटनाहरू प्रतिनिधि मात्र हुन्। उदयपुर मालपोत कार्यालयका प्रमुख डुबिन्द्र प्रसाद बराल,
हाम्रो टोटल सरकारी सार्वजनिक जग्गा अन्तर्गत पहाडी क्षेत्रमा 52,873 रोपनि 5 आना 3 पैसा 3 दाम छ। तराई क्षेत्र मध्ये जम्मा 5,62,385 बिघा 17 कट्ठा 16 धुर सरकारी सार्वजनिक जग्गा छ।
उदयपुरमा वन क्षेत्र मात्रै करिब 29,573 बिघा जमिन अतिक्रमण भई बस्तीमा परिणत भइसकेको अनुमान गरिएको छ। सरकारवालाहरूका अनुसार कमजोर नक्साङ्कन, अभिलेखीकरणमा कमी, नियमित अनुगमनको अभाव तथा कानूनी कार्यान्वयनमा कमजोरीका कारण समस्या थप जटिल बन्दै गएको हो। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
कञ्चनपुरको पुनर्वास नगरपालिका 7 स्थित इट्टा उद्योगमा ट्र्याक्टर अनियन्त्रित भई ठोकिँदा 2 जनाको मृत्यु भएको छ भने 1 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार मजदूरहरू काँचो इटाको चट्टामाथि सुतिरहेको अवस्थामा पानी छर्किन प्रयोग गरिएको ट्र्याक्टर अनियन्त्रित भई उनीहरू सुतेको चट्टामा ठोकिएको थियो। मृत्यु हुनेमा भारतको उत्तर प्रदेश बहराइचका 27 वर्षीय अजय कुमार र 9 वर्षीय पवन कुमार रहेका छन्। घटनापछि ट्र्याक्टर चालक फरार छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसद समन्वय बोर्डको बैठक आज दिउँसो 3 बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेसले जनाएको छ। बागमती प्रदेश सरकारले 4 राष्ट्रिय निकुञ्जमा पर्याप्त पर्यटनको विकास गर्ने जनाएको छ। प्रदेशमा रहेका राष्ट्रिय निकुञ्जमा दिगो पर्यटन विकासको बलियो आधार प्रदान गर्न 4 निकुञ्जलाई छनौट गरिएको प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले जानकारी दिएको छ। लाङटाङ, शिवपुरी, नागार्जुन, चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पर्याप्त पर्यटन प्रवर्धन गर्ने तयारी गरिएको प्रदेश मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले जानकारी दिनुभयो। 4 निकुञ्ज क्षेत्रका जैविक विविधता, वन्यजन्तु अवलोकन, पदयात्रा तथा प्रकृति मैत्री पर्यटनका लागि अत्यन्त उपयुक्त मानिन्छ। 4 निकुञ्ज क्षेत्रमा पर्याप्त पर्यटन प्रवर्धनका लागि आधार तय गर्ने गरी काम अघि बढ़ाइएको मन्त्रालयले जनाएको छ। विभिन्न 12 ताल र 18 विशाल घाँसे मैदान रहेको अछाम जिल्लाको सुन्दर मनोरम रामारोशन पर्यटकीय क्षेत्र पछिल्लो समय पर्यटकहरूको रोजाईको मुख्य गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। रामारोशन पर्यटकीय क्षेत्रलाई थप व्यवस्थित बनाउन पैदल मार्गको निर्माण, हेलिप्याडको निर्माणदेखि ताल संरक्षण लगायतका प्रयासहरू भइरहेको अछाम संवाददाता हिक्मत बहादुर नेपाली बताउँछन्।
सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष 2082-83 करिब 50 लाख बजेट विनियोजन गरी रामारसन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति मार्फत विकासका लागि विभिन्न पूर्वाधार निर्माण गरिरहेको छ। विभिन्न ताल तथा मैदानसम्म पुग्न सहजताका लागि स्थानीय स्तरमा पाइने सामग्रीको प्रयोग गरी व्यवस्थित पैदल मार्ग निर्माणसँगै विभिन्न संरचना तयार भइरहेको बताउनुहुन्छ रामारसन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत पूर्ण बहादुर विक।
मैदानसँग जाने बाटो बनाइराखेको अवस्था छ। रोसुन मैदानदेखि माथि चाका जाने एउटा साहसी पर्यटकहरूका लागि त्यति सुविधा सम्पन्न नभए जान मिल्ने त्यो बाटो पनि गरिब सम्पन्न भएको छ। 50 लाख जति बजेट विभिन्न शीर्षकमा छ। पर्यटकहरूलाई यही क्षेत्रभित्र घुम्नलाई जुन यहाँका 12 उपखण्ड 18 मैदानहरू घुम्नलाई बाटो बनेकै छैन भनौँ न। हामी यसको संरक्षण गर्ने, सम्वर्धन गर्ने, प्रचार प्रसार गर्ने, यसलाई विश्व सामु पुर्याउने र पर्यटकहरूको आगमन कसरी सहजता गर्ने भन्ने नै हाम्रो कर्तव्य पनि हुन आउँछ।
रामारोशनमा पुग्न विगतको भन्दा केही सहजता भए तापनि थप सुधारको आवश्यकता रहेको भएको महसुस गरेको बताउनुहुन्छ। मंगलसेनबाट रामारसन घुम्न आउनुभएका आन्तरिक पर्यटक धनकुमार केसी।
अहिले रामारसन क्षेत्र विगतको भन्दा फड्को मारेको मैले महसुस गर्छु। विगतमा यहाँ बस्ने खाने होटलको अभाव थियो, छानामा बस्नु पर्थ्यो अथवा टेन्ट लिएर बस्नु पर्थ्यो। बस्नको लागि पनि सामान्य व्यवस्था छ, त्यो सँगसँगै ट्रेकिङ रुट पनि बनाइएको छ, जसले गर्दा यो बाटोमा एक ठाउँबाट स्टार्ट गरेर हामी डेस्टिनेसनमा पुग्न सक्छौँ। तालहरूमा पनि बोटिङको व्यवस्था छ। जुन हिसाबले यो विकास हुनुपर्ने हो त्यसमा मैले अभाव फड्केको महसुस गरेको छु।
रामारसन पर्यटकीय क्षेत्रको विकासका लागि सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुहुन्छ। असमबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सदस्य टीका संग्रोला ज्वाला।
हाम्रो पहिलो प्राथमिकतामा भनेको यो रामारोसन पर्यटकीय सर्किट, यो विश्वले नै देख्ने गरी गर्नुको रामारोसन, यसलाई एउटा एकदम सुन्दर राम्रो नगरी बनाउनु पर्छ। पहिलो प्राथमिकतामा राखेर सरकारले आफै काम गरिरहेको छ।
रामारोसनमा घुम्न आएका अधिकांश पर्यटकले बाटोको स्थिति गर्न र व्यवस्थित सुविधा सम्पन्न होटलको व्यवस्था गर्न सम्बन्धित सरकारलाई सुझाव दिएका छन्। आगामी दिनमा तिनै तहका सरकारले समन्वय गरी यस क्षेत्रको विकासमा प्राथमिकता दिएमा पर्यटन विकाससँगै स्थानीय नागरिकको आय आर्जनमा समेत टिवा पुग्नेछ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठनलाई विश्वासिलो, आधुनिक, उत्तरदायी, प्रविधि मैत्री र परिणाममुखी सुरक्षा संयन्त्रका रूपमा विकास गरिने बताउनु भएको छ। महानिरीक्षकको दर्जानी चिन्हबाट सुशोभित भएपछि सशस्त्र प्रहरी मुख्यालय हलचोकमा हिजो पदबहाली गर्नुहुँदै उहाँले गैर व्यावसायिक आचरण, भ्रष्टाचारजन्य क्रियाकलाप तथा बाह्य प्रभावप्रति शून्य सहनशीलताको नीतिलाई न्यूनतम शर्तका रूपमा सशस्त्र प्रहरी अघि बढ़ने बताउनुभयो। थाइल्याण्डस्थित नेपाली दूतावासले कम्बोडिया सरकारले अनलाइन स्क्यामिङमा संलग्नलाई कसूरको प्रकृति अनुसार 5,00,000 अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्थासहित नयाँ कानून लागू गरेकाले भिसा अवधि भन्दा बढ़ी नबस्न आग्रह गरेको छ। आफूलाई प्राप्त भिसा अवधिभन्दा बढ़ी समय कम्बोडियामा नबस्न, कुनै पनि गैर कानूनी गतिविधिमा संलग्न नहुन तथा त्यस्ता कार्यमा संलग्न रहेको भए तुरन्त बन्द गरी नेपाल फर्कन दूतावासले अनुरोध गरेको छ। दूतावासले उच्च तलब तथा आकर्षक सुविधाको प्रलोभनमा परि पर्यटकीय भिसामा कम्बोडिया लगायतका अन्य मुलुकहरूमा रोजगारीका लागि नजान पनि अनुरोध गरेको छ। दूतावासले वैदेशिक रोजगारीका लागि विदेश जानुअघि नेपाल स्थित वैदेशिक रोजगार विभाग एवं सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावास वा नेपाली वाणिज्य दूतावाससँग सम्पर्क गर्न अनुरोध गरेको छ। दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकामा विभिन्न चारवटा स्थानमा पक्की पुल निर्माण सम्पन्न भएको छ। गाउँपालिका अन्तर्गतको घिचेत खोला, त्यसै गरी फलाखु खोला, पंगु र पाहा खोलामा पक्की पुल निर्माण गरिएको हो। पुलको निर्माणपछि गाउँपालिकाका सबै वडाका नागरिकलाई हिउँ तथा वर्षा दुवै याममा सहज यातायातको सुविधा पुगेको गाउँपालिकाका अध्यक्ष नुर्पु साङबो घलेले जानकारी दिनुभयो। चारवटा पुल निर्माणमा 24 करोड़ रूपियाँ लगानी गरिएको छ। गाउँपालिकाले आफ्नो इलाका क्षेत्रको ग्रामीण बस्तीमा 74 किलोमिटर ग्रामीण सड़क निर्माण गरेको पालिकाले जनाएको छ। केही अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा फँसेका पानी जहाजहरूलाई सघाउने बताएपछि इरानले अमेरिकी सैनिकहरू उक्त जलमार्गमा प्रवेश गरे आफूहरूले आक्रमण गर्ने चेतावनी दिएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत अमेरिकी सेनाले फँसेका पानी जहाजहरूलाई बाहिर निकाल्न सघाउने प्रतिक्रिया दिएपछि इरानले अमेरिकालाई कार्यवाहीको चेतावनी दिएको हो। इरानी सेनाले होर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम रहेको भन्दै त्यहाँ प्रवेश गर्न खोज्ने जोसुकै माथि इरानले कार्यवाही गर्ने स्पष्ट पारेको छ। पछिल्ला यी भनाईहरूबाट फेरि सैन्य भिडन्त हुन सक्ने संकेतहरू देखिएको विश्लेषकहरूले औल्याएका छन्। अमेरिकी जलसेना उक्त क्षेत्रमा प्रवेश गर्यो भने केही सातादेखि जारी युद्धविराम पनि संकटमा पर्न सक्ने विश्लेषकहरूले बताएका छन्। इरानी संचार माध्यमहरूले इस्लामिक रेभुलेसन गार्ड कोरले स्ट्रेट अफ होर्मुजमा इरानी पक्षले नियन्त्रणमा लिएको नयाँ क्षेत्र देखिने गरी नक्साहरू सार्वजनिक गरेको छ। फेब्रुअरी महिनाको अन्तिमतिर अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि त्यस क्षेत्रमा 2,000 जहाजमा झण्डै 2,000 यात्रुहरू फँसेको संयुक्त राष्ट्र संघीय निकायले जानकारी दिएको छ। बंगलादेशमा मार्च महिनादेखि हालसम्म दादुरा संक्रमित 311 बालबालिकाको मृत्यु भएको छ। बंगलादेशमा उपचारका लागि अस्पताल तथा स्वास्थ्य केन्द्रमा पुगेका सम्भावित संक्रमित व्यक्तिहरूको संख्या 41,000 भन्दा माथि छ। विश्व स्वास्थ्य संगठनका अनुसार एटलान्टिक महासागरमा यात्रा गरिरहेको एउटा क्रूज जहाजमा हान्टा भाइरस संक्रमणका कारण 3 जनाको मृत्यु भएको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि आम नागरिकमा आशा जगाउने किसिमको बजेट ल्याउने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको 60 वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सोमबार काठमाडौँमा सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले आगामी आर्थिक वर्षका लागि आशा जगाउने बजेट ल्याउने र निजी क्षेत्रलाई विकासको सारथी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। करिब 100 अरब डलरको अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन लक्ष्य हासिल गर्न निजी क्षेत्रको साथ अपरिहार्य रहने अर्थमन्त्री डाक्टर वाग्लेले उल्लेख गर्नुभयो।
निजी क्षेत्रको भूमिका एकदमै अग्रस्थानमा छ। हामीले झण्डै 100 अरब डलरको अर्थतन्त्रको कल्पना गरेका छौँ अर्को लगभग 7 सालमा। त्यसलाई लम्बियो भने पनि एउटा माइल स्टोन चाहिँ त्यो 100 बिलियन डलरको इकोनोमीलाई चुनाव अगाडि पनि बाचा पत्रमा पनि र अहिले पनि त्यसलाई रिइन्फोर्स गर्दै गर्दा त्यो लक्ष्य पुर्याउनको लागि निजी क्षेत्रको साथ भएन भने त्यो असम्भव छ भन्ने कुरा हामीले बुझेका छौँ। त्यसैले जब क्रिएसन रोजगारी सिर्जनाको हिसाबले र अर्थतन्त्रको आकारलाई फराकिलो बनाउनलाई र त्यसलाई अर्को उचाइमा लानको लागि निजी क्षेत्र एकदमै महत्वपूर्ण छ भन्ने बुझेका छौँ।
अर्थमन्त्री डाक्टर वाग्लेले मन्त्री परिषदमा निजी क्षेत्रको संरक्षण तथा प्रवर्धन सम्बन्धी रणनीतिक प्रस्ताव पेश गरिएको जानकारी दिनुभयो। निजी क्षेत्रको नवप्रवर्तन र गतिशीलतालाई प्रोत्साहन गर्दै शिक्षा, स्वास्थ्य, यातायात र सामाजिक सुरक्षा मार्फत आयको समतामूलक वितरण सुनिश्चित गरिने अर्थमन्त्री डाक्टर वाग्लेले स्पष्ट गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दोस्रो चरणको आर्थिक सुधार मार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनु पर्नेमा जोड दिनुभयो। अध्यक्ष ढकालले पछिल्लो राजनैतिक परिवर्तनपछि स्थिर सरकार गठन हुनु आर्थिक सुधारका लागि सकारात्मक संकेत भएको बताउनुभयो। नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 34.63 अङ्कले घटेर 2704.08 बिन्दुमा कायम भएको छ। सोमबार 341 कम्पनीको 1,74,524 किता शेयर 68,635 पटक खरिद बिक्री हुँदा 4,26,53,90,000 बराबरको कारोबार भएको छ। सरकारले हप्तामा 2 दिन सार्वजनिक बिदा दिएसँगै पोखराका होटलमा विगतको तुलनामा 10% पर्यटकहरू बढेको जनाइएको छ। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरामा विशेष गरी आन्तरिक पर्यटकको चहलपहल बढेको र यस समयमा क्षमताको 10% थप पर्यटकहरू बढ़िरहेको जानकारी दिनुभयो। यसै गरी चितवनको सौराहामा पनि पर्यटकीय क्षेत्रहरू चलायमान बनेका छन्। जिल्लाको मुख्य पर्यटकीय गन्तव्य सौराहामा विगतको तुलनामा छुट्टीको समयमा पर्यटक बढ़ेको व्यवसायीले जनाएका छन्।
नेपालले ओमनसँग आफ्नो अन्तिम खेल मंगलबार खेल्दैछ। ओमनसँग मंगलबार खेल्दै गर्दा नेपालले अझै पनि कायम रहेका कमी कमजोरीहरू सुधार गर्ने प्रयास गर्दै ओमनसँगको पहिलो खेलको हारको बदला लिएर श्रृंखलामा तेस्रो जित निकाल्ने र सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ।
आज देशका पहाड़ी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ। तराई भागमा आंशिक रूपमा बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुनेछ। हिमपातको सम्भावना समेत कतिपय हिमाली क्षेत्रमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.5 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:16 भयो भने सूर्यास्त भने साँझ 6:46 हुनेछ। संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पुनः सिफारिश गर्ने मन्त्री परिषदको निर्णय। सीमा विवादको समाधानका लागि भारतसँग समन्वय अघि बढ़ाइएको सरकारद्वारा जानकारी। भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकका लागि दीर्घकालीन समाधानको प्रक्रिया अघि बढ़ाइएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको घरमा सम्पत्ति शुद्धिकरण विभागको छापा। सुशासनको पक्षमा राज्यका जुनसुकै तहले गर्ने कार्यमा आफ्नो सहयोग रहने मुख्यमन्त्री बानियाको प्रतिबद्धता। पशुपति क्षेत्रभित्र रहेको गौशाला धर्मशालाको स्वामित्व पशुपति क्षेत्र विकास कोषकै रहेको उच्च अदालत पाटनको फैसला र अमेरिकी सेना होर्मुज क्षेत्रमा प्रवेश गरे आक्रमण झेल्नुपर्ने इरानको चेतावनी। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।